आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन होसेको पुस्तकबाट शुरू गर्न गइरहेका छौं। यो चाहिँ पुरानो नियमको पुस्तकबाटको अध्ययन हो। म आशा गर्दछु कि यो होसेको पुस्तकबाट पनि परमेश्वरले हामी सबैलाई महान अनि अद्भुत आशिष दिनुहुनेछ। आज हामी खालि परिचय मात्र देख्नेछौ। होसेको पुस्तकदेखि लिएर मलाकीको पुस्तकसम्म 12 छोटा भविष्यवाणी पुस्तकहरू छन्, जुनलाई माइनर प्रोफेट अर्थात अगमवक्ताको साना पुस्तकहरू भनिदछ, जबकि यसैया, यर्मिया र इजिकेल र दानियललाई चाहिँ मेजर प्रोफेट अर्थात अगमवक्ताहरूका ठूला पुस्तकहरू भनिदछन्। हजुर, यी माइनर प्रोफेट अर्थ अगमवक्ताका साना पुस्तकहरू भनिएको कारण तिनीहरूको आकारको कारण हो, तर तिनीहरूको विषय सूचीको कारणले होइन। तर विभाजनको लागि त्यो नियम पनि कति पनि पूर्ण रूपमा सही छैन, किनकि होसेको पुस्तक दानियलको पुस्तक भन्दा लामो पुस्तक छ। वास्तवमा माइनर प्रोफेट वा अगमवक्ताका साना पुस्तकहरू कति पनि माइनर प्रोफेट वा अगमवक्ताका साना पुस्तकहरू होइनन्। तिनीहरू प्रत्येकले ल्याएका सन्देशमा तिनीहरू स्टार थिए, सितारा थिए। ती साना अगमवाणीको पुस्तक लेख्ने अगमवक्ताहरू अधिक रूपमा राष्ट्रवादी थिए, अलौकावादीहरू, पृथकवादीहरू थिएनन्। तिनीहरूले त्यो तथ्यसँग व्यवहार गरे कि परमेश्वरका मानिसहरूले परमेश्वरको व्यवस्थाको 10 आज्ञाहरूको तोडे। यसले आवश्यक रूपमा कामहरू असल कामहरूमा रोक दिँदछ। साना अगमवाणी पुस्तकहरू लेख्ने अगमवक्ताहरूले अन्य राष्ट्रसँग ईश्वरहीन सम्बन्धको वा सन्धिको विरूद्ध चेतावनी दिए। तिनीहरू अति नै धेरै देशभक्त थिए, राजनीतिक सम्बन्धी भ्रष्ट र नैतिक भ्रष्टको निन्दा गरे। तिनीहरूले इसरायललाई परमेश्वरबाट पृथक वा अलगाउ हुने कुराको विरूद्धमा चेतावनी दिए। होसे विभाजित राज्यको समयमा रहेथे र उनी उत्तरी राज्य इसरायलको निम्ति भविष्यवक्ता थिए, अनि हामी जान्दछौ कि दक्षिण राज्य यहुदा थियो। होसे 1:1 यस प्रकार लेखेको छ, होसे 1:1 लेखिएको छ, यहुदाका राजाहरू उज्या, योताम, अहाज र हिजकिया अनि यहोआसका छोरा इसरायलका राजा यरोबामका शासनकालमा बेरीको छोरा होसे कहाँ आएको परमप्रभुको वचन। होसेले सबभन्दा पहिले यहुदाका 4 राजाहरूको उल्लेख गर्छन्, त्यसपछि उसले इसरायलको राजाको उल्लेख गर्दछन्। किनभने तिनीहरू सबै होसेसँग समकालिक भएकोले उसले तिनीहरू सबैको नामको उल्लेख गर्दछन्। होसे उत्तरी राज्य इसरायलका अगमवक्ता थिए। यो कुरा यस पुस्तकको विषय सूचीले प्रकट गर्दछ। होसे इसरायलको अर्को अगमवक्ता आमोसको पनि समकालिक थिए। साथै होसे यहुदाका अगमवक्ताहरू मिका र यसायाको पनि समकालिक थिए। होसेको सेविकाई करिब 50 निरन्तर फैलिएको थियो र उसले आफ्नो अगमवाणीको परिपूर्णता इसरायलको बन्धुवामा जाने काममा आफ्नै आँखाले देख्न सकेका थिए। उसलाई दक्षिण राज्य यहुदाको अगमवक्ता यर्मियासँग तुलना गर्न सकिन्दछ। यर्मियाले दक्षिणी राज्यका आफ्ना मानिसलाई यसरी चेतावनी दिए कि तिनीहरू बन्धुवामा कैदमा जानेछन् र उसले पनि त्यसको आफ्नै आँखाले देख्न सकेथे वा त्यो घटना देख्नलाई जीवित रहेका थिए। होसेले उत्तरी राज्य इसरायललाई चेतावनी दिए कि तिनीहरू असुरी बन्धुवा वा असुरी कैदमा जानेछन् अनि उनी पनि त्यो घटनाको आफ्नै आँखाले देख्न जीवित रहेका थिए। यर्मिया र होसेसँग धेरै आम मिल्दो जुल्दो कुराहरू थियो। यस पुस्तकको विषय परमप्रभुका फर्कनलाई अर्ज बिन्ती हो। हजुर, होसेको अगमवाणी पहाड़ीको कथा, टुटेको परिवारको दुखन्त नाटक हो। होसेको व्यक्तिगत अनुभव उसको सन्देशको पृष्ठभूमि हो। उनी टुटेको परिवारबाट बाहिर निस्किआएर आफ्नो टुटिरहेको हृदयबाट राष्ट्रलाई सन्देश दिन्छन्। परमेश्वरले वास्तवमा बिल्कुल कस्तो महसुस भयो वा परमेश्वरको मनमा के गुजरिरहेको थियो जब उहाँका जनहरू उहाँबाट टुटी गएर अर्को देवताहरूतिर लागे, उसले यसको बारेमा राम्ररी जान्दथे, किनभने होसे स्वयंले उही तरिकाको थाहा गरेथे, महसुस गरेथे। अमित्र, तपाईंलाई यो सूचित गर्न चाहन्छु कि होसेको अगमवाणीको पृष्ठभूमि पतित स्त्री र टुटेको परिवारको कथा हो। यो यस कुराको कथा हो जुन परमेश्वरको आदर्श विवाह र स्त्रीत्वको ठिक विपरीतको कुरा छ। परमेश्वरले यसको आफ्नै कथाको प्रयोग गर्नुहुन्छ। परमेश्वरले यसको आफ्नै कथाको बताउन प्रयोग गर्नुहुन्छ। इफ्राइमको पहाड़ी प्रदेशको एक सानो गाउँमा दुई जवान केटा र केटी रहन्थे। केटाको नाउँ होसे र केटीको नाउँ गोमेर थियो। तिनीहरू आपसमा प्रेममा फसे। मलाई लाग्छ तिनीहरू आपसमा प्रेममा पागल भए र विवाह गरे। त्यसपछि केही अकथनीय कारणको लागि गोमेर खराब बनिन्। तिनी संसारको सबभन्दा पुरानो व्यवसाय अर्थात वेश्यावृत्ति पेसामा गइन्। होसे भग्न हृदय अति दुखित मानिस भए र शरमले उसका हृदय भरिएको थियो। उसले मोसाइक व्यवस्थामा आफ्नो सहारा लिने बारेमा निश्चय नै सोचे होला। उसले बेइमानदार पत्नीलाई शहरका अगुवाहरूको सामुने ल्याएर व्यवस्था अनुसार व्यवहार गरियोस् भनी बिन्ती र माग गर्न सक्थे। त्यस मामलामा तिनलाई ढुङ्गाले हानेर मारिने थिए किनभने तिनले उसलाई विश्वासघात गरेकी थिइन्। उसले न्याय पाउने थिए। हजुर, यसले तपाईँलाई अर्को कथाको याद दिलायो जुनले उही पहाड़ी प्रदेशमा करिब 700 वर्षपछि स्थान लिएथे। युसुफ नाम गरेको एक जवानले मरियम नाम गरेकी स्त्रीसँग मगनी गरेथे। हजुर, होसे र उसको पत्नी र युसुफ र मरियमको कथामा खास भिन्नता यो छ कि युसुफको जानकारी सूचना गलत थियो र स्वर्गीयदूत स्वर्गीयबाट त्यसको ठिक ठाक गर्न सोझ्याउन आए। तर होसेको जानकारी वा सूचना सही थियो किनकि गोमेर दोषी थिइन्। यस निश्चित संकष्टको समयमा होसेको पुस्तक खोलिन्दछ। दुई पदमा लेखिएको छ, एक अध्यायको दुई पदमा, जब परमप्रभु होसेद्वारा बोल्न लाग्नुभयो तब परमप्रभुले तिनलाई भन्नुभयो, जा गएर एउटी व्यभिचारिणीलाई विवाह गर र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ। त्यहाँ कोही कोही बाइबल टिप्पणीकारहरू छन् जसले यो विचार्दछन् कि यो केवल रूपक वा दृष्टान्त कथा हो, यस्तो वास्तवमा कहिले घटेको थिएन। मित्र, यो बिल्कुल गलत विचार हो। आउनुहोस् हामी यसको सामना गरौं। परमेश्वरले होसेलाई मोसाको व्यवस्थाको तोड्न आज्ञा गर्नुभयो। व्यवस्थाले तिनलाई ढुङ्गाले हानेर मार्न भन्थ्यो, तर परमेश्वरले होसेलाई विवाह गर्न भन्नुभयो। त्यसलाई जुन कुरा परमेश्वरले उसलाई गर्न आज्ञा गर्नुभएको थियो त्यसले निश्चय नै उसलाई रिसले चुर बनायो होला। तर होसेले कुनै आपत्ति मानेनन्। उसले केही नभनी उहाँको आज्ञा पालन गरे। होसेले तिनलाई विवाह गरेर आफ्नो घरमा ल्याए। मित्र, तपाईँ यस कुरामा निश्चित हुन सक्नुहुन्छ कि उसको गाउँमा त्यहाँ आलोचना निन्दाका कुरा चलिरहेको थियो। होसेको घर आलोचनाको समुद्रमा मरुस्थल द्वीप बन्यो। यो उसको परिवार स्थानीय समाजमा अलग गरिएको बहिष्कृत परिवार थियो। अनि त्यस घर परिवारमा तीन बच्चाहरू जन्मे, दुई केटा र एक केटी। तिनीहरूका नामहरूले तिनीहरूका अर्थमा भयानक कथाको बताउँछ। अनि त्यहाँ इसरायल राष्ट्रको लागि ठूलो अर्थ र सन्देश छ। तिनीहरूको पछिल्ला छोराको नाम इज्रायल थियो। उसको नामको अर्थ हो परमेश्वरले तितर बितर पार्नुहुनेछ र परमेश्वरले बदला लिनुहुनेछ। परमेश्वरले होसेलाई भन्नुभयो, खास संकेत सधैँ यहूको घरानालाई थियो। यद्यपि यहूले आहाबको घरानालाई नष्ट गर्न परमेश्वरका निर्देशनहरूको पूरा गरे तापनि उसले त्यसको घृणा र व्यक्तिगत बदलाको भावना सहित गरेथे। यसको लागि परमेश्वर भन्नुहुन्छ, म न्याय गर्नेछु, म इसरायललाई तितर बितर पार्नेछु, तर मेरो न्यायमा कृपा हुनेछ। अनि तिनीहरूले दोस्रो चाहिँ छोरी जन्माए जुनको नाम लोरुहुमा थियो। यसको मतलब हो तिनले आफ्नो पिताको करुणाको दयाको कहिले थाहा पाएकी थिएनन्। यसको मतलब तिनी टुहुरी थिइन् तर तिनलाई थाहा थिएन कि तिनको पिता को थिए। ओ, होसेको घरमा कस्तो कलङ्क, कस्तो कलङ्क! परमेश्वरले ती उत्तर राज्य इसरायलका मानिसहरूलाई यी परिस्थितिको द्वारा यो भनिरहेका छन् जो प्रतिमा पूजामा गएका थिए, तिमीहरूले मेरो करुणा दयाको जान्ने छैनौ किनभने म तिमीहरूका पिता होइन। अनि तेस्रो बच्चाको नाम थियो लोलम्मी, जुनको अर्थ हो मेरो प्रजा होइन। आज स्वतन्त्रवादी धर्मविद्वानहरू दावी गर्दछन् कि प्रत्येक परमेश्वरका सन्तान हो, हरेक मानिस परमेश्वरको सन्तान हो। परमेश्वर भन्नुहुन्छ तिनीहरूका विचार गलत हो। उहाँसँग कुनै अवैध वा दोगला सन्तानहरू छैन। परमप्रभु भन्नुहुन्छ, म जान्दछु कि मेरो सन्तानहरू को हुन्। के तिमीहरू सोच्दछौ कि मेरो सन्तानहरू मानिसले बनाएको सँग वा सन्तानहरू हुन्? निश्चय नै होइन। कुनै व्यक्ति मेरो सन्तान येशु ख्रिष्टमा विश्वासद्वारा बन्न सक्छ। योहान्ना 8 अध्यायको 44 पदमा प्रभु येशूले आफ्ना दिनमाथि मानिसहरूलाई यो भन्नुभयो, जो अब्राहमका सन्तानको रूपमा आफैलाई दावी गर्दथे, तिमीहरू आफ्ना बाबु शैतानबाट कहौ। तिनीहरूले परमेश्वरका सन्तान हुने कुराको कुनै दावी गर्न सक्दैनन्। मित्र, के तपाईँ लाओमी हुनुहुन्छ? के तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ? वा तपाईँ अवैध दोगला बच्चा हुनुहुन्छ? तपाईँलाई निश्चय दिलाउन सक्छु, तपाईँ परमेश्वरका सन्तान बन्न सक्नुहुन्छ। योहान्ना 1 अध्याय 12 पदमा भनिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाउँमा विश्वास गर्छन्। होसेको घर परिवारको कथा निराशजनकको कथा छ र कथा निरन्तर अगाडि बढ्छ। गोमेरले घर छोडे, तिनी फेरि आफ्नो पहिलो पेसामा फर्किगइन् र आम वेश्या बनिन्, सार्वजनिक वेश्या बनिन्। निश्चय नै परमेश्वर यस मानिसलाई यो भन्न गइरहनु भएको छ, होसे, तिमीले सक्दो सबै काम गर्यौ, तिमीले त्यस स्त्रीलाई सुधार्न कोसिस गर्यौ, तर यसले कति पनि काम गरेन, त्यसलाई जान देऊ। तर अह, परमेश्वर त्यसो भन्नुहुन्न। परमेश्वर भन्नुहुन्छ, फेरि गएर तिनलाई आफ्नो घरमा वापस ल्याऊ। होसे फेरि तिनको पछि पछि गए अनि तिनी घरमा वापस फर्की आउन इन्कार गरिन्। उसले बच्चाहरूलाई आफ्नो आमासँग बिन्ती गर्न पठाए, अझ तिनी वापस फर्किआएनन्। हजुर, जब त्यस दिनमा स्त्रीहरूले यस्ता काम गर्थे, तिनले आफैलाई दासत्वमा बेच्थे। होसे तिनको पछि पछि गए र तिनलाई किनेर आफ्नो घरमा वापस ल्याए। ओ मित्र, यो हाम्रो उद्धारकर्ताको कस्तो तस्विर छ! उहाँले हामीलाई सृष्टि गर्नुभयो र हामी उहाँका हौं। उहाँले हामीलाई सृष्टि गर्नुभयो र हामी उहाँका हौं। त्यसपछि उहाँबाट टाढा भौतारी जाने कामको र हाम्रो समय, हाम्रो मायाको, हाम्रो प्रेमको, संसारका कुराहरूमा दिने कामको हामी दोषीहरू थियौं र जब हामी यो पृथ्वीमा अझै पापीहरू थियौं, उहाँ यो पृथ्वीमा आउनुभयो र हाम्रो अधर्मी स्थितिमा हामीलाई किन्नुभयो, ताकि उहाँले हामीलाई वैदिक सन्तानहरू बनाउन सकुन्। ओ, कस्तो प्रेम! यस अनुभवपछि के गोमर इन्दर पत्नी बनिन् त? रेकर्डले हामीलाई केही भन्दैन, तर हामी होसे शर्मले कलंकित परिवारबाट बाहिर निस्कि गएर टुटिरहेको हृदय, भग्न हृदयसँग इसरायल राष्ट्रको सामुन्ने गएको देख्छौ। उसको शोक असहनीय छ र आफ्नो आँखाभरि आँसुसहित इसरायल राष्ट्रलाई भने, तिमीहरू परमेश्वरप्रति बेइमानदारी भएका छौ। म जान्दछु कि परमेश्वरको मनमा के कस्तो हालत गुजरिरहेको छ, किनभने मैले उही कुराको र उही तरिकाको अनुभव गरेको छु। तिमीहरूले परमेश्वरको हृदयलाई तोडेका छौ। ओ, यो कस्तो तस्विर! होसेले इसरायल राष्ट्रलाई सार्वजनिक रूपमा अभियोग लगाए, उसले निन्दा गरे, उसले तिनीहरूलाई भावमा भने कि तिनीहरू पाप अति नै भयानक छ र तिनीहरूले परमेश्वरको दण्ड पाउनेछन्। यी मानिसहरू जसले परमेश्वरलाई जान्दथे र जसलाई मिश्रबाट निकाली ल्याउनु भएको थियो र जसलाई उहाँले भन्नुभयो, प्रस्थान 19 अध्यायको 4 पदमा, मैले तिमीहरूलाई कसरी गरूडका पखेटा माझ बोकेर म कहाँ ल्याएँ मिश्रीहरूको बीचबाट, मैले मिश्रीहरूलाई के गरे र तिमीहरूलाई कसरी गरूडका पखेटा मुनि बोकेर म कहाँ ल्याए, सो तिनीहरूले देखेकै छौ। तर तिनीहरू परमेश्वरलाई आफ्नो पीठ देखाए र सुनको बाछा पूज्नलाई बनाए, अनि होसेको दिनमा अझै आफ्नो पाठ तिनीहरूले सिकेका थिएनन्, किनकि यस समयमा उत्तरी राज्य इसरायलमा दुई सुनका बाछाहरू, बाछा मूर्तिहरू खड़ा गरिएको थियो र मानिसहरू जीवित र सत्य परमेश्वरबाट फर्की गएर बाछाको पूजा गर्न लागेका थिए। इसरायल आत्मिक वेश्यावृत्ति गरिरहेको थियो। तिनीहरूका पाप संसारमा सबभन्दा महान पाप थियो। तपाईँ सायद यो भन्नुहोला, मैले सोच्थे कि अविश्वास सबभन्दा महान पाप थियो। एक अर्थमा अविश्वास सबभन्दा महान पाप हो, तर यो क्रिया होइन, यो स्थिति हो, अवस्था हो। हामी सबै परमेश्वरको विरूद्ध विद्रोहमा जन्मेका छौं, तर परमेश्वरलाई धन्यवाद होस्, ख्रिष्टको मृत्युले हाम्रा पापहरूको लागि दण्डको पाप चुक्ता गर्यो। अनि यदि तपाई र म येशु ख्रिष्टमा आफ्नो विश्वासको अभ्यास गरे उहाँले हामीलाई उद्धार गर्नुहुनेछ। यो सत्य हो कि अविश्वास सबभन्दा भयानक पाप हो, जुनको लागि खालि एउटै उपचार छ, अनि त्यो ख्रिष्टमा विश्वास र भरोसा गर्नु हो। जब तपाईँ अविश्वासमा हुने काम निरन्तर जारी राख्नुहुन्छ, तपाईँ उपचारको इन्कार गर्नुहुन्छ, अनि त्यहाँ अर्को पाप छ जुनलाई तपाईँ संसारमा एक सबभन्दा महान पापको रूपमा विचार गर्न सक्नुहुन्छ। यो ज्योतिको विरूद्ध पाप हो। ख्रिष्टको सुसमाचारको ज्योति पाएर पनि त्यसको इन्कार गर्ने काम, अस्वीकार गर्ने काम ज्योतिको विरूद्ध पाप गर्ने काम हो। मित्र, म स्पष्ट रूपमा भन्न चाहन्छु कि म संसारको कुनै दुर्गम क्षेत्रको सुसमाचार कहिले सुन्न अवसर नपाउने मूर्ति पूजकको रूपमा परमेश्वरको सिंहासनको सामुने खड़ा हुन चाहन्थे, खालि सुसमाचार सुन्ने, चर्चको सदस्य हुने तर त्यसको इन्कार गर्ने हुने भन्दा। तर यो संसारमा भन्दा महान पाप होइन। सम्पूर्ण संसारमा सबभन्दा ठूलो पाप प्रेमको विरूद्ध पाप हो। यो अरू सबैभन्दा घटिया हो, अनि यो नै होसेको सन्देश हो। मेरो श्रोता मित्र, म तपाईँलाई अति नै धेरै प्रेम गर्न परमेश्वरको विरूद्ध र उद्धारकर्ताको विरूद्धमा पाप गर्नु संसारका कुनै प्रकारका पापहरूभन्दा घटिया हो, खराब हो। होस जान्दथे कि पाप के थियो, अनि उनी जान्दथे कि प्रेम के थियो। प्रेमको विरूद्ध पापले पापलाई अझ धेरै घिनौन बनाउँछ। इसरायलले परमेश्वरको प्रेमको जान्दथे जस्तो कि कुनै राष्ट्रले जान्दथे। त्यसले परमेश्वरको, उहाँको मुक्तिको, छुटकाराको, उहाँको रक्षाको, उहाँको क्षमाको, उहाँको प्रकाशको र उहाँको प्रेमको जान्दथे। तैपनि इसरायल गुंगा प्रतिमातिर फर्कियो र आफैलाई तिनीहरू कहाँ बेचिदिए। यो सबभन्दा घटिया पाप हो। तैपनि परमेश्वरले तिनीहरूलाई त्याग्नु भएन। प्रेम विजय हुनेछ। म खालि होसेको अगमबाडीबाट तीन पदहरू उठाउन चाहन्छु जुनले परमेश्वरको कथाको बताउनेछ। होसे चार अध्यायको सत्र पदले भन्छ, एप्रैम मूर्तिहरूको साथी भएको छ। अप्रैम नाम इसरायल नामको पर्यावाची हो र उहाँले इसरायललाई आत्मिक व्यभिचारको अभियोग लगाउनुहुन्छ। त्यसपछि अपार अपरिमित परमेश्वरको प्रेमको दृढ भावनाको ध्यान दिनुहोस्। होसे एघार अध्यायको आठ पदमा, ए एप्रैम म तलाई कसरी छोडिदिऊ, ए एप्रैम ए इसरायल म तलाई कसरी दुश्मनको हातमा सुम्पिदिऊ, म कसरी तलाई अदमा जस्तै तुल्याउ, म तसित सरी सोबमियमसँग झै व्यवहार गरौं र मेरो हृदय व्याकुल भइरहेको छ, दयाले मेरो मन पग्लिरहेको छ। परमेश्वर भनिरहनु भएको छ कि उहाँ इसरायललाई त्याग्न सक्नुहुन्न। उहाँले त्यसलाई अति नै धेरै प्रेम गर्नुहुन्छ। यही नै होसेलाई दोस्रो पल्ट र तेस्रो पल्ट गोमेरका पठाउने उहाँको कारण थियो। उहाँ होसेले यो थाहा पाएको चाहनुहुन्थ्यो कि उहाँ इसरायलको बारेमा कस्तो सोचिरहनु भएको छ, कस्तो महसुस गर्नुहुन्थ्यो। अन्तिममा यहाँ विजय छ। होसे चौध अध्यायको आठ पदमा लेखिएको छ, हे एप्रैम अब मूर्तिहरूसित मेरो के काम, सुनाइ गर्ने र तेरो सुदी लिने म नै हुँ, म हरियो सल्लाहको रुख जै छु, मबाट तैले फल पाउने छस्। त्यहाँ त्यो समय आउनेछ जब इसरायल परमेश्वर कहाँ फर्किआउनेछ। यसले हामीलाई यो कुरामा विश्वास गर्न लगाउँछ कि अन्तिममा गोमेर परिवर्तन भइन् र असल पत्नी र आमा बनिन्। हजुर, हामी पूर्ण रूपमा यसको बारेमा निश्चय त छैनौं, तर हामी यस कुरामा निश्चय हुन सक्छौं कि इसरायल एक दिन परमेश्वर कहाँ आफ्नै पूरा हृदयले फर्किआउनेछ। अमित्र, यहाँ तपाईँ र मेरो निम्ति आत्मिक पाठ छ। आज तपाईँ र म विश्वासीहरू प्रभुका दुलै हौं। आज हाम्रो सम्बन्ध उहाँसँग कस्तो छ? के हामी उहाँप्रति विश्वासयोग्य छौं? के हामी उहाँलाई वास्तवमा प्रेम गर्छौं? के हामीलाई थाहा छ कि उहाँ हामीलाई कति धेरै चाहनुहुन्छ र प्रेम गर्नुहुन्छ? के हामी उहाँको प्रेमलाई कदर गरिरहेका छौं? या हामी उहाँबाट, उहाँको प्रेमबाट, उहाँको संगतिबाट अलग भइरहेका छौं, टाढा भौतारी गइरहेका छौं, संसारका कुराहरूमा मन लगाएर? ओ प्रभु, आज यस होसेको अनुभवबाट हामीलाई, होसेको अनुभवबाट हामीलाई उहाँका, उहाँको प्रेमको अंगालोमा, खालि उहाँको अंगालोमा आएको चाहनुहुन्छ, जसले हामीलाई अति धेरै प्रेम गर्नुहुन्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।